अच्छा जी, देखिए भाई आगे सबक किताब में वकायदा मुआयना मुहक्किकान सर्फ के बराए ज्यादत हर्फ मुनासिबत मजीद फी बामादा बदलालत अज दलालत सलासा यानी मुताबकी व तजमुनी व इल्तजामी काफियस्त मुक्तजिय ज्यादत मीमसदर तमस्कना व मिस्कीन उन बस आद्य मौलाना अब्दुल अली रहमतुल्लाहि अलैहि आन रा अजबाब तसरबुल बइसालत मीम सही नेस्त। अच्छा भाई, पहले गुज़श्ता सबक का खुलासा सुन लीजिए। भाई गुज़श्ता सबक में मुसन्निफ जो है बाबे तमफ़ूल के बारे में बहस कर रहे थे और साहिब इल्म सीगा ने आपको बतलाया कि बाबे तमफ़ूल के बारे में सरफियों ने इश्काल किया है कि फा से पहले मीम की ज्यादती नहीं आ सकती, फा से पहले सिर्फ ता की ज्यादती आती है और वो भी मुतावात के लिए, तो इसके अलावा कोई और जायद हर्फ नहीं आ सकता। तो मालूम हुआ ये बाबे तमफ़ूल में मीम को जो जायद करार अगर कोई देता है ये सही नहीं है। और इस सिलसिले में फिर साहिब मुनशाइब और मौलाना अब्दुल अली साहेब रहिमहुमल्ला उनके कौल जिक्र किए। साहिब मुनशाइब और मौलाना अब्दुल अली साहेब इस बात पर तो मुत्तफिक हैं कि फा से पहले मीम वगैरह की ज्यादती नहीं हो सकती, अलबत्त फिर इनका कौल मुख्तलिफ है। साहिब मुनशाइब तो फरमाते हैं कि ये जो तमफ़ुल का बाब है ये शाज है और गलत की कबील से, यानी गलत है, शाज है और गलत है, किसी ने मीम को असल समझते हुए इस पर ता की ज्यादती कर दी। जब मीम को असली समझा तो गोया फा समझा और फा से पहले तो ता की ज्यादती होती है, तो किसी ने मीम को असल समझते हुए इस पर ता की ज्यादती कर दी, हालांकि ये मीम तो असल नहीं है, तो वो इस बाब को शाज और गलत करार देते हैं भाई। जबकि मौलाना अब्दुल अली साहब फरमाते हैं कि ये मीम असली है, जब मीम असली है तो तमस्कुन जो है इसमें ये मीम जायद नहीं है बल्कि ये मीम फा है, फा, जब ये फा है तो तमस्कुन का वजन तमफ़ुल नहीं बल्कि क्या है, तफ़ालुल है, यानी ये सुलासी है ही नहीं, ये रुबाई है। तमस्कुन मीम सीन काफ और नून चार हरफे असली हैं इसके अंदर। तो सबसे पहले मुसन्निफ यानी साहिब इल्म सीगा ने इनको जवाब दिया कि आपने कहा कि फा से पहले ता के अलावा और हरूफ जायद नहीं आ सकते, हम आपको दिखाते हैं कि फुसूल अकबरी जो सर्फ की निहायत मोतबर और मशहूर किताब है उनके मुसन्निफ ने कई ऐसे बाब जिक्र किए हैं जिनके अंदर फा से पहले ता के अलावा और हरूफ की ज्यादती की गई है। जैसे उसकी मिसाल भी दे दी, नरजासा, नरजासा किस वजन पर है, नफ़अला, तो ये देखो नून फा से पहले जायद आ गया। इसी तरह हाशिए में भी मिसाल दे दी गई हुसूल अकबरी से ही, जैसे हलकमा हफ़अला के वजन पर और जैसे मरहबा मफ़अला के वजन पर, तो देखो इनमें हा और मीम की फा से पहले ज्यादती है। मालूम हुआ फा से पहले ता के अलावा और हरूफ भी जायद आ सकते हैं, तो ये तो उनको जवाब दे दिया। फिर उसके बाद दलील भी दी कि तमस्काना जो है वो शाज अज कबीले गलत भी नहीं है और ये बाबे तफालुल भी नहीं है बल्कि ये बाबे तमफ़ुल ही है, ये ता और मीम इल्हाक ही के लिए बढ़ाए गए हैं। और दलील क्या दी कि देखिए इल्हाक का मदार दो चीजों पर हैं, दो चीजें जहां आपको मिल जाएं उस बाब को आप मुल्हक करार दे सकते हैं। पहली चीज ये कि सुलासी में एक या जायद हरूफ की ज्यादती की और किस वजन पर ले गए, रुबाई के वजन पर ले गए, और ये बाब तमस्काना के अंदर मौजूद है, ता और मीम को ज्यादा किया और तमस्काना बरबज ने तफा, तो गोया तमस्कुन बाबे तफालुल के वजन पर आ गया। दूसरी बात कि इल्हाक का मदार इस बात पर है कि जो बाब हो उसकी अपनी और कोई खासियत न हो, सिर्फ वो खासियत हो जो मुल्हक बिही की हैं। किसकी हैं? मुल्हक बिही की कोई खासियत उसके अंदर आ जाए और कोई इसकी अपनी अलहदा खासियत न हो, और ये भी तमस्कुन के अंदर पाया जा रहा है। इसके अंदर भी باب تفعلل کا تحول خاصہ تو پایا جا رہا ہے اور کوئی مزید اس کا اپنا خاصہ نہیں. جب یہ دونوں چیزیں تمسکن کے اندر موجود ہیں تو اس کو ملحق قرار دینے میں کوئی شک اور شبہ نہیں. بات سمجھ میں آ گئی. اس کے بعد پھر ایک اور ضابطہ وہ آگے ذکر کر رہے تھے. بھائی ضابطہ یہ ذکر کریں گے کہ صرف کے جو علماء محققین ہیں, جو بڑے علماء ہیں, ان کے نزدیک ایک معین ضابطہ ہے کہ صرف کے جو علماء محققین ہیں ان کا ایک معین ضابطہ ہے کہ مثلا آپ کے پاس ایک مزید فی ہے, آپ اس کے لیے اس کا اصل مادہ نکالنا چاہتے ہیں, بتلانا چاہتے ہیں اس کا مادہ یہ ہے, تو مادہ کے اندر اور مزید فی کے اندر تین دلالتوں میں سے کسی ایک دلالت کے ساتھ بھی مناسبت ہو تو یہ کافی ہے. تین دلالتوں میں سے کسی ایک دلالت, بھئی دیکھو ایک ہے مادہ اور ایک ہے مزید فی. مادہ حروف اصلی مثلا ثلاثی کو کیا کر رہے ہیں آپ, ملحق کر رہے ہیں کس کے ساتھ, رباعی کے ساتھ, تو تین حروف اصلی ہوں گے. اب تمسکنا اس کا مادہ کیا ہے؟ مولانا عبدالعلی صاحب نے مادہ کیا نکالا, میم سین کاف نون. اور مصنف آپ کو بتلائیں گے کہ نہیں اس میں تا اور میم زائد ہیں, اس کا مادہ سین کاف نون ہے, یعنی یہ ثلاثی ہے رباعی نہیں. اب مولانا عبدالعلی صاحب میم سین کاف نون کو مادہ قرار دے رہے ہیں اور مصنف سین کاف نون کو مادہ قرار دے رہے ہیں, تو کہتے ہیں بھائی علماء محققین جو ہیں صرف کے وہ ان کا ایک معین اور مقررہ ضابطہ ہے کہ کسی مزید فی کے لیے جس چیز کو آپ مادہ قرار دے رہے ہیں تو یہ جو مزید فی ہے اور یہ جو مادہ ہے ان کے درمیان کچھ مناسبت ہونی چاہیے. کیا ہونی چاہیے؟ مناسبت ہونی چاہیے. یا یوں کہیں جیسے ایک ہاتھی ہے اور ایک ہاتھی کا بچہ, تو دیکھو ہاتھی کے بچے کو آپ دیکھتے ہی کیا کہہ دیتے ہیں, یہ کس کا بچہ ہے؟ ہاتھی کا, کیونکہ اس کے ساتھ شکل و صورت سارا کچھ ایک جیسا ہے یا نہیں, مناسبت ہے. لیکن بکری کو دیکھیں تو کوئی بکری کو ہاتھی کا بچہ کہے گا؟ نہیں, کیونکہ اس کے ساتھ مناسبت نہیں ہے. تو یہاں پر بھی ایک ہے مزید فی. مزید فی کس کو کہتے ہیں؟ جس میں کچھ حروف زیادہ کیے ہوتے ہیں, تو کچھ حروف تو زائد ہیں اور کچھ اصلی ہیں, اصلی جن کو کیا کہتے ہیں؟ مادہ. آپ ایک مزید فی کے لیے کچھ حروف کو مادہ قرار دے رہے ہیں, جیسے مولانا عبدالعلی صاحب کس کو قرار دے رہے ہیں؟ میم سین کاف نون کو. اور مصنف کس کو قرار دے رہے ہیں؟ سین کاف نون کو. تو کہتے ہیں بھائی مادہ قرار دینے کے لیے ضروری ہے کہ مادہ میں اور مزید فی کے اندر کچھ مناسبت موجود ہو. جیسے ہاتھی میں اور ہاتھی کے بچے میں کیا ہے؟ مناسبت موجود ہے. تو یہاں بھی ان دونوں میں مناسبت ہونی چاہیے. اور مناسبت کون سی؟ کہتے ہیں تین دلالتوں میں سے کوئی ایک دلالت ہونی چاہیے, یا دلالت مطابقی ہونی چاہیے, یا دلالت تضمنی ہونی چاہیے, یا دلالت التزامی ہونی چاہیے. یہاں تک بات سمجھ میں آ گئی. اس کے بعد پھر میں نے دلالت کی پوری تفصیل بیان کی تھی, پھر سمجھ لیں. دلالت اسے کہتے ہیں کہ ایک چیز سے آپ کو دوسری چیز کا پتا چل جائے. کمرے میں آپ نے دیوار پر دھوپ دیکھی تو آپ کو پتا لگ گیا, کھڑکی سے دھوپ آ رہی ہے تو آپ کو پتا لگ گیا کہ باہر سورج نکل آیا ہے. تو دیکھو دھوپ نے کس پر دلالت کی؟ سورج پر. تو ایک چیز سے جب بھی دوسری چیز کا پتا چلے اس کو دلالت کہتے ہیں. مثلا جیسے جیسے میں تقریر کر رہا ہوں, الفاظ بول رہا ہوں, آپ معانی سمجھ رہے ہیں, تو یہ الفاظ میرے جو ہیں یہ خاص معانی پہ دلالت کر رہے ہیں اور آپ ان کو سمجھتے جا رہے ہیں. تو اس کو کہتے ہیں دلالت, کہ ایک چیز سے دوسری چیز کا پتا لگ جائے. اور پھر اس کے اندر بعض اوقات یہ دلالت خود بخود ہوتی ہے, عقل بتلا دیتی ہے, اور بعض اوقات ہمیں ایک چیز کو دوسری کے لیے مقرر کرنا پڑتا ہے, ویسے خود دلالت نہیں ہوتی. مثلا کمرے کے اندر آپ کوئی بیٹھا ہوا ہے, باہر کوئی دروازہ کھٹکھٹاتا ہے, اس کھٹکھٹانے سے آپ کو کیا پتا چلا؟ کہ باہر کوئی آیا ہے. اس میں کسی مقرر کرنے کا دخل نہیں ہے, یہ ہم نے اس کے لیے مقرر نہیں کیا, یہ خود بخود ہماری عقل ہمیں بتلا دیتی ہے کہ باہر کوئی آیا ہے. چاہے کمرے میں کوئی اردو بولنے والا بیٹھا ہو, چاہے کوئی پشتو بولنے والا بیٹھا ہو, چاہے کوئی عرب بیٹھا ہو, چاہے کوئی انگریز بیٹھا ہو, جو بھی سنے گا اس کی عقل فوراً اس کو بتا دے گی کہ باہر کوئی آیا ہے. یہاں وضع کا دخل نہیں، لیکن بعض جگہ وضع کا دخل ہوتا ہے. وضع کا معنی مقرر کرنا، ہم نے مختلف الفاظ کو مختلف معانی کے لیے مقرر کر دیا ہے. جیسے یہ میں اردو زبان بول رہا ہوں، اس میں یہ ایک ایک لفظ، اس کا ہر ایک کا اپنا اپنا معنی ہے بھائی، اور ان الفاظ کو ان معانی کے لیے ہم نے مقرر کیا ہے. اور آپ کو پتا ہے کس لفظ کو کس معنی کے لیے مقرر کیا ہے، آپ کو پتا ہے بہادری کسے کہتے ہیں، آپ کو پتا ہے دیکھو سچ بولنا کسے کہتے ہیں، آپ کو پتا ہے جھوٹ بولنا کسے کہتے ہیں. دیکھو ایک ایک لفظ میں بول رہا ہوں، معنی سمجھ میں آ رہا ہے یا نہیں؟ آپ کو پتا ہے یہ لفظ اس معنی کے لیے مقرر ہے، لہذا میں جو جو لفظ بولتا جا رہا ہوں آپ اس کا معنی سمجھتے جا رہے ہیں. میں عرب کے سامنے یہ باتیں کروں گا اس کو سمجھ میں نہیں آئیں گی، اگرچہ وہ بھی آپس میں اس طرح کی باتیں کرتے ہیں، لیکن ان کے اپنے الفاظ ہیں، انہوں نے اپنے الفاظ اپنے معنی کے لیے مقرر کیے ہیں. مثلا جیسے میں نے مثال دی، ہم گاڑی کے لیے ہم نے گاڑی کا لفظ مقرر کیا ہے، لیکن عرب کے سامنے میں گاڑی ذکر کروں اسے سمجھ نہیں آئے گا، کیونکہ گاڑی کے لیے انہوں نے اور لفظ سیارہ مقرر کیا ہے، سیارتن. سورت سمجھ میں آ رہی ہے؟ اسی طرح ان کی ساری زبان دیکھو ہم سے بالکل الگ ہے، کیونکہ انہوں نے ہر معنی کے لیے اپنا اپنا لفظ مقرر کیا ہوا ہے. انگریزوں کی زبان سب سے الگ، انہوں نے ہر ہر معنی کے لیے اپنے الفاظ مقرر کیے ہوئے ہیں. تو دیکھو ہر زبان میں اسی طرح ہے، ہر زبان والوں نے مختلف معانی کے لیے اپنے الفاظ مقرر کیے ہوئے ہیں. جس طرح ہم ایک دوسرے سے ملتے ہیں، آپ کا کیا حال ہے، آپ کہاں سے آئے ہیں، آپ کیا کرتے ہیں، یہی باتیں عرب بھی آپس میں ملتے ہیں کرتے ہیں یا نہیں کرتے، پشتو والے بھی ملتے ہیں آپس میں باتیں کرتے ہیں، انگریز بھی آپس میں ملتے ہیں کرتے ہیں، لیکن ان معانی کے لیے ان کے الفاظ کیا ہوتے ہیں، الگ ہوتے ہیں. وہ انگریزی میں پوچھے گا، ایک عربی میں پوچھے گا، ایک پشتو میں پوچھے گا، تو اپنے اپنے الفاظ ہیں، اسی سے وہ زبان بنتی ہے. پھر سورت سمجھ میں آ رہی ہے؟ اس کو کہتے ہیں وضع، مقرر کرنا، مقرر کرنا. پھر بعض اوقات ہم لفظ مقرر کرتے ہیں، بعض اوقات اور چیزیں بھی مقرر کرتے ہیں. جیسے دیکھو میں نے کل مثال دی تھی کہ آپ گاڑی چلا رہے تھے اور سرخ رنگ کی لائٹ جلی، تو یہ سرخ رنگ کی لائٹ ہم نے مقرر کی ہے، خود بخود نہیں ہے کہ آپ کی عقل آپ کو بتا دے کہ سرخ لائٹ پہ گاڑی روکنی ہے، نہیں، ہم آپ کو پتا ہے یہ سرخ لائٹ کس کے لیے مقرر ہے، روکنے کے لیے مقرر ہے، اور سبز لائٹ کس لیے ہے، گاڑی چلانے کے لیے مقرر ہے. تو ایک تو یہ الفاظ ہیں جو میں زبان سے ادا کر رہا ہوں، اور بعض اوقات زبان نہیں اور اشارات وغیرہ چیزیں ہم نے مقرر کی ہوتی ہیں، اس کو کہتے ہیں وضع، مقرر کرنا. تو یاد رکھو یہ جو لفظ ہے جس معنی کے لیے مقرر کریں تو اس لفظ کو کہتے ہیں موضوع، اس کو مقرر کیا گیا ہے، وضع کیا گیا ہے، اور جس معنی یا جس چیز کے لیے مقرر کیا گیا ہے اس کو کہتے ہیں موضوع لہو. جیسے گاڑی، یہ لفظ زبان سے جو میں ادا کر رہا ہوں، گاڑی یہ لفظ ہے، یہ ہے موضوع، اور کس چیز کے لیے مقرر ہے، ایک سواری کے لیے، تو وہ سواری کیا ہے، موضوع لہو. یا جیسے انسان، انسان لفظ ہے اور اس کو ہم نے مقرر کیا ہے کس کے لیے، انسان کے جو افراد ہیں زید، عمر، بکر وغیرہ جتنے بھی ہیں، ان کو، ان کے لیے مقرر کیا ہے. جیسے ہی میں انسان کہوں آپ کے ذہن میں تصور آ جاتا ہے انسان کی ذات کا، جیسے میں نے کہا گاڑی آپ کے ذہن میں ایک سواری کا تصور آ جاتا ہے. تو یہ کیا ہے، تو یہ جو لفظ ہے اس کو کہیں گے موضوع، یعنی جس کو مقرر کیا گیا ہے، اور جس چیز کے لیے مقرر کیا ہے وہ کیا ہے، موضوع لہو. تو یہ لفظ جو ہے، یہ جو بھی لفظ ہم بولتے ہیں وہ اپنے معنی موضوع لہو پر دلالت کرتا ہے. میں نے زبان سے کہا سائیکل، فوراً آپ کے ذہن میں ایک دو پہیوں والی سواری آ گئی جو بغیر انجن کے چلتی ہے، فوراً آپ کے ذہن میں آ گئی. تو سائیکل کا لفظ کیا ہے، موضوع، اور وہ جو سواری ہے وہ کیا ہے، موضوع لہو، موضوع لہو پہ. تو جب بھی کوئی لفظ بولا جائے تو وہ اپنے معنی پر دلالت کرتا ہے، یعنی یوں کہو لفظ موضوع کس پر دلالت کرتا ہے، موضوع لہو پر. سائیکل کیا ہے، موضوع، اور وہ جو سواری ہے جو دو پہیوں والی وہ کیا ہے، موضوع لہو. تو میں نے کہا سائیکل تو وہ پورا موضوع لہو آپ کے ذہن میں آ گیا. اس کو کہتے ہیں دلالت مطابقی. کیا کہتے ہیں، کہ پورا موضوع لہو آپ کے ذہن میں آ جائے. اور جب پوری سائیکل آئی تو پہیے بھی آ گئے یا نہیں، تو یہ جز پر بھی دلالت ہو گئی. تو اس کو کہتے ہیں دلالت تزمنی. और बाज़ औक़ात एक चीज का लाजिम होता है, अगर वो लाजिम कोई हो वो भी साथ ही जहन में आ जाता है, जैसे साइकिल के साथ लाजिम है क्या, उस पर सवारी करना, उसको चलाना, फौरन वो भी आपके जहन में आ गया। तो यह है दलालत इल्तिजामी। दलालत इल्तिजामी जानते हो, अच्छी तरह समझ गए? देखो, दलालत इल्तिजामी उसे कहते हैं जो मौजू लहू के लाजिम पर दलालत करे, मौजू लहू के जो लाजिम पर दलालत हो उसको क्या कहते हैं, दलालत इल्तिजामी। मसलन सूरज के निकलने के साथ दिन का होना लाजिम है, जैसे सूरज का तस्वुर जहन में आता है दिन का भी आ जाता है, हालांकि दिन ना उसका कुल है और ना जुज है, हां सूरज के साथ लाजिम है, यानी जैसे सूरज जहन में आता है दिन का होना भी जहन में आ जाता है, दिन का होना भी, या जैसे ही चाकू का तसव्वुर जहन में आता है चाकू के साथ काटना लाजिम, क्योंकि उसको बनाया ही किस लिए गया है, काटने के लिए, तो साथ ही काटने का भी तसव्वुर आ जाता है, हालांकि काटना ना ये चाकू का जुज है और ना कुल है, तो है चाकू के साथ लाजिम, यानी उससे जुदा नहीं होता, ऐसा नहीं हो सकता आपके जहन में चाकू का तसव्वुर आए और काटने का ना आए, जैसे जहन में आएगा साथ ही ये बात आएगी कि ये किस लिए बना है, काटने के लिए, जैसे ही साइकिल का तस्वुर जहन में आएगा साथ ही तस्वुर आएगा कि ये किस लिए बनी है, सवारी के लिए बनी है, जैसे ही सूरज का तस्वुर जहन में आता है साथ ही दिन का भी तस्वुर जहन में आ, तो ये तस्वुर उसके साथ लाजिम है, उसके साथ यानी लाजिम है, जुड़ा हुआ है, तो लाजिम है उसके साथ, तो ये जो लाजिम है ना ये माने मौजू लहू होता है ना मौजू लहू का जुज होता है, उससे खारिज होता है, हां मौजू लहू के साथ जुड़ा होता है, मौजू लहू जैसे ही जहन में आता है वो लाजिम जरूर जहन में आता है, अगर वो जहन में नहीं आता तो वो लाजिम ही नहीं है, लाजिम का क्या माना, जरूरी, तो जो वो जरूरी नहीं है तो उसको लाजिम भी नहीं कहेंगे, लेकिन सूरज जैसे जहन में आता है किसका तस्वुर आ जाता है, दिन का, कि सूरज दिन को होता है, और इसी तरह जैसे ही चाकू का तस्वुर आता है साथ ही किसका तस्वुर आ जाता है, काटने का भी, तो ये जो मौजू लहू के लाजिम पर दलालत हुई इसको कहते हैं दलालत इल्तिजामी। तो बात ये चल रही थी कि मुहक्किकीन सर्फ का एक ज़ाब्ता मुअय्यना है कि किसी चीज को मजीद फी का मादा करार देने के लिए जरूरी है कि वो जो मादा है और जो मजीद फी है उनमें कोई मुनासिबत होनी चाहिए, यानी तीन दलालतों में से कोई एक दलालत वहां पर जरूर होनी चाहिए, क्या होनी चाहिए, और कभी तो उनमें दलालत मुताबिकी होगी, क्या माना, एक है इधर देखो ये है मजीद फी, जैसे तमस्काना ये क्या है मजीद फी, और साकाना यह है इसका मादा, तो इस सकाना और मजीद फी के दरमियान मुनासिबत होगी, और वो मुनासिबत कौन सी हो सकती है, दलालत मुताबिकी के तरीके पर भी, दलालत तजमुनी के तरीके पर भी, और दलालत इल्तिजामी के तरीके पर भी, ये कौन फरमाते हैं, उलमाए मुहक्किकीन सर्फ के, बात समझ में आ रही है। मसलन देखो, बाज औकात मजीद फी का वो ही माना होता है जो मादे का होता है, यानी मुजर्रद का होता है, मसलन साफारा, तवज्जो है, साफारा सीन अलिफ फारा, साफारा इसका मादा क्या है, सीन फारा यानी सफर, तो सफर और साफरा का, सफरा और साफरा का एक माना है, सफरा जैदुन, जैद ने सफर किया, साफरा जैदुन, जैद ने सफर किया, तो देखो सफरा और साफरा का माना एक है, सफरा क्या है उसका मादा, और साफरा क्या है मजीद फी, तो देखो साफरा जिस पे दलालत कर रहा है सफरा भी उसी पर, या यूं कहो सफरा जिस पे दलालत कर रहा है साफरा भी उसी माना पर दलालत कर रहा है, तो कौन सी दलालत हुई दोनों के दरमियान, कौन सी मुनासिबत हुई, मुताबिकी हुई, बिल्कुल एक जैसा माना है, सफारा किस पे दलालत कर रहा है, सफर करने पर, और साफारा भी किस पर दलालत कर रहा है, सफर करने पर, मालूम हुआ साफारा का मादा क्या, سافرہ یعنی سین فا را, تو زائد کیا ہے؟ سافرہ میں الف زائد ہے. دیکھا یہ مناسبت سے آپ کو پتا چلا. یا اسی طرح دیکھ لو, اور دیکھ لو جیسے قبیلہ, قبیلہ زیدن, زید نے قبول کیا. تقبلا, تقبلا کا معنی بھی قبول کرنا, تقبلا زیدن. اب ہم تقبلا کا مادہ دیکھنا چاہتے ہیں اور اس میں کیا کیا حروف زائد ہیں. تو ہم نے دیکھا کہ قبیلہ قاف با لام جو ہے وہ اس کا بھی یہی معنی, اور تقبلا کا بھی, قبیلہ کا معنی بھی قبول کرنا, تقبلا کا معنی بھی قبول کرنا. معلوم ہوا تقبلا کا مادہ کیا ہے؟ قبیلہ قاف با لام ہے. اور کون سی مناسبت ہے دونوں میں؟ دلالت مطابقی. جو ایک کا معنی وہی دوسرے کا بھی معنی ہے. یعنی قبیلہ جس معنی پہ دلالت کر رہا ہے تقبلہ بھی اسی پورے معنی پر دلالت کر رہا ہے. تو کون سی مناسبت ہوئی؟ دلالت مطابقی ہوئی, پورے موضوع لہو پر دلالت کر رہا ہے. بات سمجھ میں آ رہی ہے؟ تو معلوم ہوا تقبلہ کا مادہ کیا؟ قاف با لام. تو تقبلہ میں زائد کیا کیا ہیں؟ تا اور ایک با زائد ہے جو مشدد ہے. قبیلہ میں تو با مشدد نہیں اور تقبلہ میں تو با مشدد ہے, اور مشدد دراصل کتنے حروف ہوتے ہیں؟ دو حروف ہوتے ہیں. اسی طرح یاد رکھو تمر, تمرا کا معنی ہے کسی کو کھجور دینا. تمرا کا کیا معنی ہے؟ تمر تو زیدان, میں نے زید کو کھجور دے دی. اب اس کا مادہ ہم تلاش کرنا چاہتے ہیں تو دیکھا تمرا, تمرا کا بھی یہی معنی ہے تامیمرا. تمر تو زیدان, میں نے زید کو کھجور دے دی. تو ایک ہے تمرا, ایک ہے تمرا. تو تمرا کو ہم نے اس کا مادہ قرار دیا کیونکہ دونوں میں مناسبت موجود ہے. جو تمرا کا معنی وہی تمرا کا بھی معنی. تو دونوں میں کون سی مناسبت ہوئی؟ دلالت مطابقی والی. یعنی تمرا جس معنی پہ دلالت کر رہا ہے تمرا بھی اسی پورے معنی پر دلالت کر رہا ہے. تمرا کا معنی ہے کھجور دینا, تو تمرا کا معنی بھی کیا ہے؟ کھجور دینا. تو تمرا کا مادہ کیا ہوا؟ تا میم را. لہذا زائد کیا ہے اس میں تمرا میں؟ ایک میم زائد ہے کیونکہ تمرا میں میم مخفف ہے اور تمرا میں مشدد ہے, اور مشدد حرف در اصل دو حروف ہوتے ہیں. تو تمرا میں ایک میم زائد. تو دیکھا ہم نے تمرا کو تمرا کا مادہ قرار دیا کس مناسبت کی وجہ سے؟ دلالت مطابقی کی وجہ سے. اسی طرح ہم نے سفرہ کو سافرہ کا مادہ قرار دیا کس مناسبت کی وجہ سے؟ دلالت مطابقی کی وجہ سے. اسی طرح ہم نے قبیلہ کو تقبلہ کا مادہ قرار دیا کس کی وجہ سے؟ دلالت مطابقی کی وجہ سے. اور کبھی جو مناسبت ہوتی ہے وہ دلالت تضمنی ہوتی ہے, یعنی ایک معنی دوسرے معنی کا جز ہوتا ہے. کون سی دلالت ہوتی ہے؟ دلالت تضمنی ہوتی ہے مناسبت دونوں کے درمیان. جیسے دیکھو نصر ینصرو نصرا و نصرتن. نصرت ایک مصدر آپ نے یہاں پڑھایا نہیں, تو نصر ینصرو نصرا و نصرتن. اسی کو باب استفعال میں کہتے ہیں استنصر یستنصر استنصارا, یعنی نصرت طلب کرنا. یہاں جو باب استفعال میں سین عموماً طلب کے لیے آتا ہے تو معنی کیا ہوا؟ نصرت طلب کرنا, یعنی نصر طلب کرنا. نصر ینصرو نصرا, نصر مصدر, نصر طلب کرنا. یا نصرت بھی مصدر ہے وہ بھی بول لو, لیکن ادھر پھر بولتا آ رہی ہے تو آپ کو شبہ سا پڑے گا, تو نصر بولو. تو ہم نے نصر کو استنصر کا مادہ قرار دیا. کیوں؟ کیونکہ دونوں میں مناسبت ہے, اور مناسبت کیا؟ دلالت تضمنی. یعنی استنصر کا کیا معنی؟ نصر طلب کرنا, مدد طلب کرنا. اور نصر ینصر نصرا, نصرا کا معنی مدد کرنا. تو گویا نصر کا معنی ہوا مدد کرنا, اور اس کا معنی کیا ہوا؟ استنصر کا معنی مدد کو طلب کرنا. تو دیکھو استنصر میں دو چیزیں آ گئیں, ایک تو مدد آ گئی, دوسرا اس کو طلب کرنا, دو چیزیں آ گئیں. اور نصر کا معنی صرف کیا ہے؟ مدد ہے. تو مدد اس کا جز ہو گئی یا نہیں؟ استنصر کے اندر بھی مدد والا معنی آ گیا یا نہیں؟ لیکن استنصر میں ایک معنی زائد بھی ہے, اور وہ کیا؟ तलब करना, तो गोया ये जो नसर है ये इस्तनसरा का जुज बन रहा है। बात समझ में आ रही है? तो नसर इस्तनसरा का जुज है, इस्तनसरा जिस माना पर दलालत कर रहा है, नसर उस माना के जुज पर दलालत कर रहा है, पूरे माना पर नहीं। इस्तनसरा का क्या माना? मदद तलब करना, और नसर सिर्फ किस पे दलालत कर रहा है? मदद करने पे दलालत कर रहा है, तलब करने पर दलालत नहीं कर रहा। तो नसर का जो माना है वो इस्तनसरा का जुज है। इस्तनसरा का क्या माना? तवज्जो है क्या? मदद तलब। गोया यूं समझो, इस्तनसरा में दो चीजें हैं, एक है मदद और एक उसको तलब करना, और नसर का माना सिर्फ मदद है। तो नसर इस्तनसरा के एक जुज पे दलालत कर रहा है, दूसरे जुज पे दलालत नहीं कर रहा। तो गोया नसर इस्तनसरा के माना के जुज पर दलालत कर रहा है। तो दोनों में कौन सी मुनासिबत हुई? तजमुनी के वो जो मादा है वो उसके बीच में आ रहा है, उसका माना भाई। तो लिहाजा हमने नसर को इस्तनसरा का मादा करार दे दिया, क्योंकि दोनों में कौन सी मुनासिबत है? दलालते तजमुनी वाली। इसी तरह दूसरी मिसाल ले लो, खराज यखरुजु खुरूजन, निकलना, खुद बाहर निकलना, और एक है इस्तखराजा, खुरूज को तलब करना, निकालना भाई, निकालने को तलब करना। तो देखो इस्तखराजा के लिए हमने खराजा को मादा करार दिया, क्योंकि दोनों में मुनासिबत मौजूद है। और क्या मुनासिब, कौन सी मुनासिबत है? दलालते तजमुनी, क्योंकि इस्तखराजा के दो चीजें आ गई, एक तो है खुरूज और दूसरा उसको तलब करना। और जबकि खराजा या खुरूज खुरूजन, वहां सिर्फ खुरूज वाला माना, तो वो इस्तखराजा का, वो इस्तखराजा का के माना का जुज हो गया। तो लिहाजा कौन सी मुनासिबत दोनों में? तो जब दोनों में मुनासिबत मौजूद है तो खराजा को इस्तखराजा का मादा करार देना सही, क्योंकि मुनासिबत मौजूद है। सूरत समझ में आ रही? और कभी कभार जो मुनासिबत होगी वो दलालत इल्तिजामी वाली होगी। क्या होगी? दलालत इल्तिजामी वाली होगी। दलालत इल्तिजामी की और आसान मिसाल भाई, दलालत इल्तिजाम मैंने बताया, ये दलालत मुताबकी, तजमुनी और इल्तिजामी हम भी आपस में आम इस्तेमाल करते हैं, लेकिन आपने कभी गौर नहीं किया। जैसे मैंने मिसाल दी कि जैसे दलालत मुताबकी, कभी आप साइकिल बोलकर पूरी साइकिल मुराद लेते हैं, कभी साइकिल का जुज मुराद लेते हैं। जैसे मैंने कल मिसाल दी थी कि आपकी साइकिल का पहिया टूट गया, साथी ने पूछा तो आपने कहा मेरी साइकिल टूट गई थी। अब यहां साइकिल तो सारी नहीं टूटी, उसका एक जुज टूटा है, तो साइकिल बोलकर उसका जुज मुराद है, यानी दलालत तजमुनी का इरादा है। और कभी कुल बोलकर कुल ही मुराद होता है, आपके साथी ने पूछा आपकी साइकिल कहां है, आपने कहा मेरी साइकिल गुम हो गई। देखा, अब साइकिल से पूरी साइकिल मुराद है कि वो पूरी क्या हो गई? गुम हो गई। तो ये दलालत कौन सी है? दलालत मुताबकी। या इसी तरह कभी कुरान लफ्ज बोलते हैं, कभी आप पूरा कुरान मुराद लेते हैं, और ये दलालत मुताबकी है। जैसे आप कहते हैं मैंने इस साल तरावीह में कुरान सुनाया, देखो कितना मुराद है, पूरा कुरान। और कभी आप कहते हैं कि मैं रोज सुबह कुरान की तिलावत करता हूं, यहां पूरा कुरान मुराद नहीं है, उसके चंद पारे मुराद हैं। तो देखो पूरा मौजू लहू नहीं बल्कि उसका जुज मुराद है। ये क्या है? दलालत तजमुनी है। और कभी कभार आप दलालत इल्तिजामी का इरादा करते हैं, जैसे आपका एक साथी है बड़ा सखी है, वो जैसे ही आया आपने कहा हातिम ताई आ गया। अब हातिम ताई अरब का एक मशहूर शख्स गुजरा जो बड़ा ही सखी था, तो उसके साथ हम सखावत को लाजिम समझते हैं, क्योंकि उसके जिक्र के साथ हमेशा सखावत का जिक्र होता है। गोया यूं समझो, हातिम ताई के साथ सखावत लाजिम हुई, और अब जो आपका साथी अंदर आया आपने कहा हातिम ताई आ गया, तो मुझे बताइए क्या वो अरब का वो पुराना आदमी अंदर आया है या सखी आदमी अंदर आया है? सखी। तो देखा हातिम ताई वो तो उसका नाम था, लेकिन आपने उस आदमी का इरादा नहीं किया, उसके साथ जो एक लाजिम चीज थी और वो क्या? सखावत। उसका इरादा किया कि सखी आदमी आया है। या जैसे आपको एक साथी अंदर आया आपने कहा शेर आ गया है, अब शेर तो एक जंगली दरिंदे का नाम है, तो और यहां कोई जंगली दरिंदा अंदर आया है नहीं, शेर के साथ एक चीज लाजिम समझी जाती है और वो क्या है? बहादुरी। लिहाजा गोया आपके कहने का मतलब है बहादुर आदमी अंदर आ गया। तो ये आप आम इस्तेमाल करते हैं, कभी दलालत मुताबिकी के लिए लफ्ज बोलते हैं, कभी दलालत इल्तिजामी के लिए बोलते हैं, कभी दलालत तजमुनी के लिए बोलते हैं और कभी दलालत इल्तिजामी के लिए बोलते हैं कि आप वहां न मौजू लहू का कुल मुराद लेते हैं न जुज बल्कि उसका लाजिम मुराद लेते हैं। जैसे खातिम ताई के साथ सखावत हम लाजिम समझते हैं तो आप सख्ताई बोलकर सखावत का इरादा कर लेते हैं, जैसे शेर के साथ बहादुरी को हम लाजिम समझते हैं तो शेर बोलकर बहादुरी का इरादा कर लेते हैं। सूरत समझ में आ रही है? तो मजीद भी और उसके मादा में मुनासिबत का होना जरूरी है। कभी मुनासिबत कौन सी होगी? दलालत मुताबिकी, कभी दलालत तजमुनी और कभी होगी दलालत इल्तिजामी होगी। क्या होगी? दलालत इल्तिजामी। जैसे यहां तमस्काना के अंदर है, मैंने इसका मादा किसे करार दिया? सीन काफ नून, और इसी से तमस्काना से ही मिस्कीन है। तो तमस्काना, तमस्काना में जैसे मीम जायद है, मिस्कीन में भी क्या है? मीम जायद। तो तमस्काना और मिस्कीन का मादा हमने किसे बताया, हमने क्या बतलाया? क्या है? सीन काफ नून। और सीन काफ नून यानी साकाना, साकिन होना, एक जगह रहना, ये इसी से सुकून भी है। तो सकाना साकिन होना, साकिन होना और मिस्कीन के साथ साकिन होना लाजिम है। मिस्कीन के साथ साकिन होना लाजिम है। मुनासिबत आ गई या नहीं? कैसे आई? मिस्कीन के साथ साकिन होना कैसे लाजिम है? भाई जो मिस्कीन होगा, जो गरीब होगा, वो हर हर शहर में सफर कर सकता है? नहीं। मालदार आदमी तो है, वो तो कभी कहीं सफर पर जा रहा है, कभी कहीं सफर पर जा रहा है, कहीं सैर करने के लिए जा रहा है, कभी बैरूने मुल्क सैर करने के लिए जा रहा है। और जब मिस्कीन आदमी है वो तो जरूरत के लिए भी एक जगह से दूसरी जगह सफर नहीं कर सकता बेचारा, क्योंकि उसके पास पैसे ही नहीं होते कि वो क्या करे, सफर कर सके। तो मिस्कीन के साथ भी साकिन होना क्या है? लाजिम है। जो मिस्कीन होगा वो ज्यादा सफर नहीं कर सकता भाई, ज्यादा इधर उधर नहीं घूम सकता, बस अपनी जहां रहता है वहीं पर आसपास काम करता रहेगा, और अगर हरकत करेगा भी बड़ी कलील ही करेगा, क्योंकि उसके पास माल ही नहीं। सफर के लिए तो क्या चाहिए? माल चाहिए। तो मिस्कीन के साथ क्या लाजिम? साकिन होना। तो तमस्काना ये क्या है? मजीद फी। हमने सकाना को इसका मादा करार दिया, और दोनों में मुनासिबत है या नहीं? क्या? के तमस्काना यानी मिस्कीन होने के साथ साकिन होना ला। देखो तमस्काना का माना है मिस्कीन होना, और साकिन होने का मतलब एक जगह रहना, साकिन होना। और तो दोनों में मुनासिबत है या नहीं? मिस्कीन भी क्या होगा? उसके साथ साकिन होना लाजिम है। फिर सुनो, तमस्काना का क्या माना? मिस्कीन होना। और सकाना का क्या माना? साकिन होना, एक जगह रहना। और दोनों में मुनासिबत है। जो मिस्कीन होगा उसके साथ साकिन होना लाजिम। हालांकि देखो, मिस्कीन होना और साकिन होना न इनमें दलालत मुताबिकी वाला ताल्लुक है, दोनों बिल्कुल अलग अलग माना है, न इनमें तजमुनी वाला ताल्लुक है, हां दलालत इल्तिजामी वाला ताल्लुक है कि मिस्कीन होने के साथ साकिन होना क्या है? लाजिम है। तो मुनासिबत आ गई या नहीं आ गई? तो मजीद फी के लिए किसी चीज को मादा करार देने के लिए तीन दलालतों में से किसी एक दलालत का होना काफी है। और यहां पर भी तमस्काना और सकाना के अंदर कौन सी मुनासिबत मौजूद है? दलालत इल्तिजा। जब मुनासिबत मौजूद है तो सकाना को क्या करेंगे? मिस्कीन का मादा करार देंगे। तकरीर समझ में आ गई? मुसन्निफ फरमाते हैं कि हमारा मुद्दा साबित हो गया। मौलाना अब्दुल अली साहब क्या फरमाते थे कि तमस्काना में मीम असली है, इसका मादा क्या है? मीम सीन काफ नून। हमने कहा नहीं, बल्कि ये मीम क्या है? जायद, और इसका मादा क्या है? सीन काफ नून। तो उन्होंने इसको रुबाई मजीद फी करार दिया था, हमने इसको मुलहक करार दिया है। और मुलहक होने का दारोमदार दो चीजों पर है, एक तो ये कि आप उसमें क्या करें, कुछ हुरूफ ज्यादा करें और उसे किस वजन पर ले जाएं, रुबाई के वजन पर ले जाएं। और तमस्काना में ये बात मौजूद है, तमस्काना में सीन काफ नून पर ता और मीम को ज्यादा किया और किस बाब के वजन पर ले गए, तफालुन, रुबाई के वजन पर ले गए। और दूसरी बात ये कि इल्हाक का दारोमदार इस बात पर है कि जो मुलहक है उसके अंदर मुलहक बिही के खासे के अलावा अपने और कोई खासे नहीं होने चाहिए। और यहां भी ऐसा है, तमस्काना जो बाब तमफ़ुल बना इसके अपने और कोई खासे नहीं, वही बाब तफालुल वाले खासे इसमें आ जाते हैं, इसके अलावा कोई नया खासा नहीं आता। अगर ये अलग बाब होता तो इसके अपने अलग खासे होते, लेकिन इसके अपने अलग खासे नहीं। और इल्हाक का मदार भी इसी बात पर है कि मुलहक के अपने अलग खासे नहीं होने चाहिए। और नीज फिर एक और जाब्ते के जरिए भी इसकी वजाहत कर दी कि उलमाए मुहक्किकीन जो है सर्फ के, इन्होंने एक मुअय्यना जाब्ता जिक्र किया है कि किसी चीज को किसी मजीदफी के लिए मादा करार देने के लिए तीन मुनासिबतों में से एक मुनासिबत जरूरी है। और हमने भी तमस्कना का मादा किसको करार दिया, सीन काफ नून को, और यहां भी तीन दलालतों में से एक दलालत की मुनासिबत पाई जा रही है। और वो कौन सी दलालत है, दलालत इल्तिजामी है। बात अच्छी तरह सबको समझ में आ गई, देखिए भाई अब किताब पर। वकायदा मुआयना मुहक्किकान सर्फ के बराए ज्यादत हर्फ मुनासिबत मजीद, अच्छा वकायदा मुआयना मुहक्किकान सर्फ, और मुहक्किकान सर्फ का मुआयन कायदा मुकर्ररा जाबता है कि बराए ज्यादत हर्फ कि किसी हर्फ को ज्यादा करने के लिए यानी ज्यादा करार देने के लिए मुनासिबत मजीद फी की जो है वो मुनासिबत होनी चाहिए बा मादा, किसके साथ, मादा के साथ, बदलालत अजदलालत सलासा, तीन दलालतों में से किसी एक दलालत के साथ, यानी मुताबिकी और तजमुनी और इल्तिजामी। काफी अस्त, ये काफी, क्या काफी है, पीछे से जोड़ो कि बराए ज्यादत हर्फ, किसके लिए, किसी हर्फ की ज्यादत के लिए। भाई देखो ना, जब हम मादा ढूंढ लेते हैं तो जाइद का पता चल जाता है या नहीं, साफरा का मादा क्या, सफर, जाइद क्या, अलिफ, तकब्बला का मादा क्या, कबीला, काफ बा लाम, तो तकब्बला में जाइद क्या, ता और बा, और इसी तरह तमस्कना का मादा क्या, सीन काफ नून, तो तमस्कना में जायद क्या, ता और मीम। तो देखो जब मादे का पता चलता है तो जायद हुरूफ का खुद बखुद पता चल जाता है। यही बयान कर रहे हैं कि बराए ज्यादत हर्फ किसी हर्फ की ज्यादती के लिए यानी उसको जायद करार देने के लिए मुनासिबत मजीद फी बा मादा, मजीद फी की मादा के साथ कोई ना कोई मुनासिबत काफी अस्त, काफी है, कोई ना कोई मुनासिबत। इबारत पे नजर है, दरमियान में जो तीन दलालतों का जिक्र आया ना, जरा उसको निकाल दो, क्या कि बराए ज्यादत हर्फ किसी हर्फ के ज्यादती के लिए यानी उसको जाहिद करार देना है आपने, तो उसको जाहिद करार देने के लिए मुनासिबत मजीद फी बा मादा, मजीद फी की मादा के साथ कोई ना कोई भी मुनासिबत काफी अस्त, वो काफी है। और दरमियान में बता दिया वो मुनासिबत दलालत मुताबिकी भी हो सकती है, तजमुनी भी और इल्तिजामी भी। बात समझ में आ रही, तमस्काना में ता और मीम को हमने जायद करार दिया बिला वजह या किसी मुनासिबत की वजह से, मुनासिबत की वजह से, और वो क्या कि तमस्काना की सकाना के साथ क्या है, मुनासिबत है, तमस्काना के साथ सकाना का सकाना लाजिम है, साकिन होना उसके साथ लाजिम है। इस मुनासिबत से हमें पता चला कि तमस्काना में सीन काफ नून असली हैं और मीम और ता क्या हैं, जायद हैं। तो ये काफी अस्त, ये काफी अस्त का ताल्लुक किस से है, इस मुनासिबत मजीद फी बा मादा काफी अस्त, मजीद फी की मादा के साथ कोई ना कोई मुनासिबत काफी है। और दरमियान में जिक्र कर दिया कि वो मुनासिबत तीन दलालतों में से कोई एक दलालत हो सकती है, मुताबिकी भी, तजमुनी भी और इल्तिजामी भी। आगे देखिए, ये जो जाबता है कौन सा जाबता, फिर सुनो, محققین اس حرف کیا فرماتے ہیں کہ کسی حرف کو زائد قرار دینے کے لیے مزید فی کی جو مناسبت ہے کس کے ساتھ؟ مادہ کے ساتھ، وہ کافی ہے. یہ ضابطہ جو ہے مقتضی زیادت می مصدر تمسکن و مسکین، یہ مقتضی تقاضا کرنے والا، یہ ضابطہ تقاضا کرتا ہے زیادت میم کا، مقتضی زیادت میم، یہ میم کی زیادتی کا تقاضا کرنے والا ہے. در تمسکن و مسکین، تمسکن اور مسکین، کہ ان میں جو میم آ رہا ہے وہ زائد ہے. بات سمجھ میں آ گئی؟ کیا ہوا؟ پہلے ضابطہ ذکر کیا کہ محققین صرف کا ایک ضابطہ ہے، وہ کیا؟ کہ کسی حرف کو زائد قرار دینے کے لیے مزید فی کی مادہ کے ساتھ کوئی نہ کوئی مناسبت کافی ہے. محققین کا یہ جو ضابطہ ہے مقتضی زیادت میم است، یہ میم کے زائد ہونے کا مقتضی ہے، اس کا تقاضا کر رہا ہے کہ یہ میم زائد ہے. در کس میں؟ در تمسکنا و مسکین، تمسکنا اور مسکین ان میں. پس عد مولانا عبدالعلی رحمہ اللہ آن را اسباب تسربل با اصالت میم صحیح نیس. عد ان کا معنی شمار کرنا. بات سمجھ میں آ رہی ہے؟ یہ عربی کا لفظ ہے، عربی کا، اور ہمارے علماء کا طریقہ کہ فارسی میں عربی کے الفاظ بھی عام استعمال کر لیتے ہیں، تو کبھی فارسی میں عربی کے الفاظ بھی کیا کر لیتے ہیں، ہمارے علماء استعمال کر لیتے ہیں. تو عد کا معنی ہے شمار کرنا، شمار کرنا. پس عد مولانا عبدالعلی رحمت اللہ علیہ، پس شمار کرنا مولانا عبدالعلی رحمت اللہ علیہ کا تمسکنہ کو اسباب تسربل، کس سے؟ تسربل یعنی باب تفعلل سے، با اصالت میم، میم کے اصالت، میم کے اصل ہونے کے ساتھ، یہ میم اصل ہے، صحیح نیست، یہ صحیح نہیں، صحیح نیست، صحیح نہیں ہے. مولانا عبدالعلی صاحب نے کیا کہا تھا کہ تمسکنہ میں میم اصلی ہے اور یہ ملحقات میں سے نہیں ہے، یہ خود باب تفعلل ہے، رباعی ہے. تو بتلا دیا کہ مولانا عبدالعلی صاحب کا اس کو تسربل میں شمار کرنا میم کو صحیح قرار دیتے ہوئے کہ میم اصلی ہے، میم کیا ہے؟ اصلی ہے، یہ ان کا شمار کرنا صحیح نہیں ہے. یہ معنی ہے. پس عد مولانا عبدالعلی رحمت اللہ علیہ آن را اسباب تسربل با اصالت میم صحیح نیس، پس شمار کرنا مولانا عبدالعلی رحم اللہ کا اس کو یعنی تمسکنہ کو باب تسربل سے با اصالت میم، میم کے اصل ہونے کے ساتھ صحیح نیس، یہ صحیح نہیں ہے. فائدہ، اب آگے ایک اور فائدہ ذکر کرنے لگے. کہتے ہیں صاحب شافیہ تفاعل و تفاعل را از ملحقات شمردہ جمیع محققین تختیہ او نموداند بہمی جہت، کہ ہر چند تفاعل و تفاعل بروزن رباعی گردیدہ، لیکن درین ہر دو باب خواص و معانی زائد است نسبت بملحق بھی، پس منات الحاق یافتہ نمے شود. یہاں سے یہ بتلا رہے ہیں کہ صاحب شافیہ، شافیہ صرف کی بڑی عظیم کتاب ہے جو علامہ ابن حاجب نے لکھی سینکڑوں سال پہلے بھی، اور علامہ ابن حاجب انہوں نے ہی کافیہ بھی لکھی، کافیہ نحو کے اندر ہے اور شافیہ صرف کے اندر ہے، اور کافیہ نحو کی عظیم کتاب ہے، اسی طرح شافیہ بھی صرف کی عظیم کتاب ہے، لیکن بڑی مشکل ہے بھائی، بہت مشکل ہے. پہلے یہ مدارس میں پڑھائی جاتی تھی اور اب آہستہ آہستہ ختم ہوتی جا رہی ہے، بہت کم ہی اس کے کوئی مدرس ملتے ہیں. بہت مشکل کتاب ہے بھائی، اور بہت زبردست کتاب ہے بھائی. تو صاحب شافیہ جو ہیں یعنی علامہ ابن حاجب، ان کے مصنف کون ہیں؟ علامہ ابن حاجب. تو علامہ ابن حاجب جو شافیہ کے مصنف ہیں، انہوں نے تفاعل و تفاعل را، انہوں نے باب تفاعل اور تفاعل کو را از ملحقات شمردہ، ان کو بھی انہوں نے ملحقات میں شمار کیا ہے. کس کو؟ باب تفاعل اور باب تفاعل، وہ فرماتے ہیں یہ بھی ملحقات میں سے ہیں. تفاعل تدحرج، وزن ایک ہے یا نہیں؟ اور تفاعل تدحرج، وزن ایک ہے. تدح تدح، ہا کیا ہے؟ ساکن. تفا अलिफ क्या है साकिन, तो तफाउल तदहरुज दोनों का वजन क्या है, तो बाब तफाउल को भी उन्होंने मुलहकात में शुमार किया और बाब तफाउल को भी मुलहकात में शुमार किया कि ये बाब तफाउल के मुलहकात में से हैं और वजन वाकई उनका वही बन रहा है। लेकिन मुसन्निफ आपको बतलाएंगे कि तमाम उलमा ने साहिब शाफिया की इस बात को गलत करार दिया है कि यह उनसे गलती हुई है। और गलत क्यों करार दिया, वजह वही जो जिक्र कर दी कि मुलहक करार देने का दारोमदार किस बात पर है कि मुलहक के अंदर मुलहक बिही के खासों के अलावा कोई नए खासे नहीं आने चाहिए, लेकिन बाब तफाउल के तो बहुत ज्यादा खासे हैं, बाब तफाउल के भी ज्यादा खासे हैं, बाब तफाउल के खासे थोड़े हैं और तफाउल और तफाउल के खासे ज्यादा हैं, तो इनको मुलहक कैसे करार दे रहे हैं। मुलहक तो तभी करार दें जब इसमें मुलहक बिही यानी बाब तफाउल के खासों से जायद कोई चीज ना आए, और इनके तो अपने खासे हैं, हत्ता के बाब तफाउल के तो थोड़े से खासे हैं और बाब तफाउल उसके तो उससे कई गुना ज्यादा खासे हैं, इसी तरह बाब तफाउल के भी उससे दुगने या उससे ज्यादा खासे हैं। सूरत समझ में आ रही है? तो लिहाजा तमाम उलमा ने साहिब शाफिया की इस बात को गलत करार दिया है। बात समझ में आ गई? देखिए भाई फाइदा, साहिब शाफिया तफाउल व तफाउल रा अज मुलहकात शमुर्दा, साहिब शाफिया ने तफाउल और तफाउल को मुलहकात में शुमार किया है। जमीए मुहक्किकीन तख्तिये ओ नमूदा, तमाम मुहक्किकीन ने उनकी गलती का इजहार किया है, उनकी गलती का इजहार किया है। तख्तिया किस बाब का मस्तर है? तफ़ईलतुन, बाब तफ़ईल का, शाबाश, किसका है? बाब तफ़ईल का मस्तर है। आपने भी पढ़ा है क्या? कौन सा बाब पढ़ा है भाई? आपने अबवाबु सर्फ में पढ़ा है कि नाकिस व लफीफ से बाब तफ़ईल का मस्तर तफ़ईलतुन के वजन पर आता है। और क्या मिसाल पढ़ी उसकी? सम्मा युसम्मी तस्मियतन, तो तख्तिया ये बाब तफ़ईल का मस्तर है और तख्तिया, और बाब तफ़ईल का एक खासा है निस्बत करना माखज की तरफ। क्या करना? माखज की तरफ निस्बत करना। मा जी, जैसे कफ़ारा यू कफ़िरु तकफीर, कफ़ारा का क्या माना? काफिर करार देना, काफिर बनाना नहीं, यानी कुफर की तरफ निस्बत करना। एक आदमी ने कुफरिया कलाम कहा तो मुफ्ती साहब फतवा देते हैं, मुफ्ती साहब क्या फतवा देंगे कि ये क्या हो गया? काफिर। तो क्या मुफ्ती साहब ने उसको काफिर बनाया या वो अपने कौल की और अपने अमल की वजह से काफिर बना? अपने कौल और अमल की वजह से। हाँ, मुफ्ती साहब ने कुफर की तरफ उसकी निस्बत कर दी कि इस अपने इस कौल और अमल की वजह से अब ये क्या हो चुका? काफिर। तो ये है निस्बत करना, यहां भी वही है तख्तिया, खता गलती की तरफ निस्बत करना। तख्तिया का क्या माना? गलती की तरफ, यानी किसी को गलत करार देना, गलत करार देना। तो कहते हैं जमीए मुहक्किकीन तख्तिये ओ नमूदान, तमाम मुहक्किकीन ने उनकी गलती जो है उसको जाहिर किया है। तो तख्तिया यहां बार खता के माना में है, गलती के माना में, वरना वैसे तख्तिया का क्या माना? गलत करार देना। तो तमाम मुहक्किकीन ने उनकी गलती जाहिर की है, यानी उनको गलत करार दिया है। बहमी जिहत, इसी वजह से कि हर चंद तफाउल और तफाउल बरवजन रुबाई गर्दीदा, कि अगरचे तफाउल और तफाउल रुबाई के वजन पर गर्दीदा हो गए हैं, लेकिन दरी हर दो बाब खवास व मानिय जायद, लेकिन इन दोनों बाबों में खवास व मानी जायद हैं, लेकिन दरी हर दो बाब खवास व मानी जायद, लेकिन इन दोनों बाबों में खासे और मानी जायद हैं। निस्बत ब मुलहक बिही, किसकी निस्बत? मुलहक बिही की निस्बत, इनमें जायद खासे हैं और मानी हैं। पस मनात इल्हाक याफ्ता नमे शवद, पस इल्हाक का मदार नहीं पाया गया। इल्हाक का मदार तो क्या था? कि और कोई खासे ना हो, इनके तो और भी खासे हैं, लिहाजा इनको अब मुलहक करार नहीं देंगे। फाइदा, हजरत उस्ताजी मौलवी सैयद मोहम्मद साहेब बरेलवी गुफिर लहू बराए जब्त हरकात मसादिर गैर सुलासे मुजरद कायदा तकरीर फरमूदान इफादतन नविश्ता में शवद, कहते हैं हजरत उस्ताजी उस्ताजी या आ गई मुतकल्लिम के लिए, गुलामी क्या माना, मेरा गुलाम, उस्ताजी मेरे उस्ताद, हजरत उस्ताजी के मेरे उस्ताज जो हैं हजरत मौलवी सैयद मोहम्मद साहेब बरेलवी, गुफिर अलहू उनकी मगफिरत फरमा दी जाए, इन्हें अल्लाह उनकी मगफिरत फरमाए। तो कौन है उस्ताद इनके, मौलवी सैयद मोहम्मद साहेब, और बरेलवी यानी बरेला मकाम हिंदुस्तान में एक जगह है उसके रहने वाले हैं। बात समझ में आ गई। गुफिर लहू उनकी मगफरत फरमा दी जाए, उनके लिए दुआ भी कर दी। उन्होंने बराए जब्त हरकाते मसादिर गैर सुलासी मुजर्रत, उन्होंने गैर सुलासी मुजर्रत के मस्तरों की हरकत को जब्त करने के लिए, भाई एक तो है सुलासी मुजर्रत, सुलासी मुजर्रत के तो इन्होंने आपको वो पीछे आपने नजम पढ़ी थी 44 मस्दर जिक्र किए थे और उसका कोई मुअय्यन ज़ाबता नहीं, लेकिन जो सुलासी मजीद फी है, रुबाई मुजर्रद है, रुबाई मजीद फी है, इनके तो बाकायदा औजान मुकर्रर हैं। बाप इफ़ाल, इस बाब से जो भी आएगा उसका मस्दर हमेशा इफ़ाल वजन पर होगा। बाबे तफ़ईल से जो भी आएगा उसका मस्दर तफ़ईल वजन पर होगा। बाबे मुफ़ाला से जो भी आएगा उसका मुफ़ाला वजन पर मस्दर होगा। तो सुलासी मजीद फी रुबाई मुजर्रद और रुबाई मजीद फी, इनके मसादिर के बाकायदा औजान मुकर्रर हैं। तो उनकी हरकात को जब्त करने के लिए, उनको याद करने के लिए एक जाबता और कायदा जिक्र किया था। कहते हैं आप हजरात को फायदा देने के लिए मैं वो जाबता जिक्र कर देता हूं। किसके लिए कायदा जिक्र किया, किस चीज के बारे में? सुलासी मुजर्रद के अलावा बाकी जितने मसादिर हैं, जितने अबवाब के, उनकी हरकात को याद करने के लिए एक जाबता जिक्र किया। तो कहते हैं बराए जब्त हरकात, कहते हैं फिर सुने फायदा, हजरत उस्ताजी मौलवी सैयद मोहम्मद साहेब बरेलवी गुफिरा लहू के मेरे उस्ताद हजरत मौलवी सैयद मोहम्मद साहेब बरेलवी गुफिरा लहू के उनकी मगफिरत फरमा दी जाए, उन्होंने बराए जब्त हरकात मसादिर गैर सुलासी मुजर्रद के, सुलासी मुजर्रद के अलावा, तर्जमा आखिर से कर रहा हूं, सुलासी मुजर्रद के अलावा और मसादिर की हरकात को याद करने के लिए कायदा तकरीर फरमूदा अंद एक जाब्ता उन्होंने तकरीर फरमाया है, एक जाब्ते की तकरीर फरमाई है। इफादतन नविश्ता में शवद, इफादा फायदा पहुंचाना, तो इफादतन आप हजरात को फायदा पहुंचाने के लिए नविश्ता में शवद उसको लिखा जाता है। जब्त का माना याद करना, बात समझ में आ रही है। अफादा युफीदु, इफादा का माना था दूसरे को फायदा देना, तो इफादतन फायदा देने के लिए, यानी आप तलबा को फायदा देने के लिए नविश्ता में शवद वो जाब्ता लिखा जाता है। कायदा जाब्ता ये है, हर मस्तर गैर सुलासी मुजर्रद के दर आखिरश ता बाशद, हर वो मस्तर जो गैर सुलासी मुजर्रद, सुलासी मुजर्रद के अलावा हो, यानी सुलासी मजीद फी से हो या रुबाई मुजर्रद से हो या रुबाई मजीद फी, तो हर वो मस्तर जो सुलासी मुजर्रद के अलावा हो के दर आखिरश ता बाशद के जिसके आखिर में क्या हो, ता हो, जैसे द हराजतुन, ये गोल ता मुराद है, द हराजतुन, बात समझ में आ रही है, किसके आखिर में ता हो। वफाह मफतूह बवद, और फा क्या हो उसकी, मफतू हो, दो चीजों को ख्याल रखना है, एक तो मस्तर किस में से हो, गैर सुलासे मुजर्रद हो, सुलासे मुजर्रद के अलावा, और उसके आखिर में क्या हो, गोल ता हो, और उसके शुरू में जो फा है वो क्या हो, मफतू हो, उस पर जबर हो। तो कहते हैं वफा मफतूह बबद और फा मफतू हो, आगे क्या है, या नहीं, ये किताबत की गलती है, यह है मा, मा मा बादे साकिन, या नहीं है, मा है, मीम होना चाहिए या की जगह, मा बादे साकिन अव्वलश मफतूह बाशद, तो ये या को मा से बदल दें, तो मा बादे साकिन अव्वलश मफतूह बाशद, मा बादे साकिन अव्वलश उसके पहले साकिन क्या, मा बाद मफतूह बाशद क्या होगा, मफतूह होगा, तवज्जो है, चलो मिसाल देख लो फिर बात समझ में आएगी। जैसे मुफाला, मुफालतुन, گولتا ہے یا نہیں آخر میں. پہلی بات کیا کہ پہلی بات تو یہ کہ یہ کن مصدروں کی بات ہو رہی ہے, ہاں غیر ثلاثی مجرد کی بات ہو رہی ہے, ثلاثی مجرد کی بات یہاں نہیں ہوگی. تو غیر ثلاثی مجرد میں ایسا مصدر جس کے آخر میں کیا ہو گولتا ہو اور اس کے شروع میں جو فا ہے وہ کیا ہو مفتوح, جیسے مفاعلتن آخر میں گولتا اور اس کی فا پر کیا ہے زبر, تو اس میں جو پہلا ساکن ہے پہلا ساکن کون مفاعلہ میں الف, اس پہلے ساکن کے بعد جو حرف آئے گا وہ مفتوح ہوگا اس پر زبر پڑیں گے تو کیا پڑھیں گے مفاعلتن. لہذا اگر کوئی مفاعلتن پڑھتا ہے وہ غلط ہے بھائی, بات سمجھ میں آ گئی. تو یہ ضابطہ بتلا رہے ہیں کس کے لیے پہلے ساکن کے بعد حرف پر کیا پڑھنا ہے, آگے بتائیں گے کہ کیا وجہ ہے پہلے ساکن کے بعد حرف پر کیا پڑھنا ہے, یہ آپ ہمیں کیوں بتا رہے ہیں. کہتے ہیں اس لیے کہ لوگوں سے اسی میں زیادہ غلطی ہوتی ہے. جیسے دیکھو مناسبت, اکثر لوگ اس کو پڑھتے ہیں مناسبت, اسی طرح اور بھی آپ دیکھیں گے جگہ جگہ لوگ غلطیاں کرتے ہیں. تو غلطی کہاں ہوتی ہے پہلے ساکن کے بعد. تو مفاعلہ اس میں پہلا ساکن کون علی, اس کے بعد جو حرف آئے اس پر کیا پڑھنا فتحہ پڑھنا. کب ضابطہ پھر سنو, کیا ضابطہ ہوا, ہر وہ مصدر جس کے آخر میں گولتا ہو اور شروع میں فا کیا ہو مفتوح ہو تو اس کے پہلے ساکن کے بعد والے حرف پر ہمیشہ کیا پڑھنا فتحہ پڑھنا, جیسے مفاعلہ. تو کہتے ہیں ہر مصدر غیر ثلاثی مجرد, ہر مصدر غیر ثلاثی مجرد کہ در آخرش تا باشد کہ اس کے آخر میں تا ہو وفا مفتوح بود اور فا مفتوح ہو, ما بعد ساکن اولش مفتوح باشد تو اس کے پہلے ساکن کا ما بعد جو ہے مفتوح باشد مفتوح ہوگا. چون مفاعلتن وفعللتن فعلل فعللتن آخر میں کیا ہے بولتا اور شروع میں فا پر کیا ہے فتحہ, اور تو اس کا پہلا ساکن کون عین, اس پہلے ساکن کے بعد جو لام ہے اس پر کیا پڑھیں گے فتحہ پڑھیں گے فعللتن. تو کہتے ہیں چون مفاعلتن وفعللتن وملحقات آن, اور اس کے جو ملحقات ہیں فعللہ کے جو ملحقات ہیں ان میں سب میں بھی اسی طرح, کیونکہ وہ بھی فعللہ کے وزن پر ہے نا, تو اس میں بھی اسی طرح ہوگا کہ پہلے ساکن کے بعد فتحہ پڑھنا ہے. وہ ہر مصدر مذکور اور ہر وہ مصدر جس کو ذکر کر دیا گیا, کون سا مصدر غیر ثلاثی مجرد, ہر وہ مصدر جسے ذکر کیا گیا یعنی غیر ثلاثی مجرد کہ تا قبل فا آباشد کہ تا اس کی فا سے پہلے ہو, کہ تا قبل فائے آن باشد کہ اس کی فا سے پہلے تا ہو, وفا مفتوح بود اور فا کیا ہو مفتوح ہو, ما بعد ساکن اولش مضموم باشد اس کے پہلے ساکن کا ما بعد مضموم ہوگا. چون تقابل و تقبل و تسربل و ملحقات آن, تقابل دیکھو اس میں فا سے پہلے کیا تا ہے اور فا پر کیا ہے فتح, تفاعل فا سے پہلے کیا تا اور فا پر کیا فتح, تو پہلا ساکن کون الف, اس کے ماں بعد کیا ہوگا اس کے ماں بعد مضموم ہوگا تفاعل تقابل. اسی طرح تقبل تفاعل اس میں بھی کیا ہے فا سے پہلے تا اور فا پر فتحہ ہے, تو پھر پہلا ساکن جو عین اول آیا تفاعل, پہلا ساکن یعنی عین مشدد میں سے پہلا عین, تو وہ پہلا ساکن ہے, اس کے ما بعد جو دوسرا عین ہے وہ کیا ہے مضموم ہے تفاعل بھائی. ضابطہ سمجھ میں آیا, چون تقابل و تقبل و تسربل و ملح اور ان کے جو ملحقات ہیں, وہ اگر فا ساکن بود اور اگر فا کیا ہو ساکن ہو, ما بعد آم مکسور باشد تو اس کا ما بعد مکسور ہوگا, جیسے تفعیل ہر وہ مصدر جو غیر ثلاثی مجرد اور فا سے پہلے کیا ہو فا سے پہلے تا ہو, अगर फा से पहले ता हो और फा पर जबर हो फिर तो पहले साकिन के बाद जम्मा पढ़ेंगे, जैसे तफा। फिर सुनो, अगर फा से पहले क्या हो ता और फा पर क्या हो जबर हो फतहा हो तो पहले साकिन के बाद क्या पढ़ो जम्मा पढ़ो, और अगर फाक पर फतहा ना हो फा साकिन हो यानी फा से पहले क्या ता लेकिन फा क्या साकिन, तो पहले साकिन के बाद फिर क्या पढ़ोगे कसरा पढ़ोगे। पहले साकिन के बाद तवज्जो है, फा से पहले क्या हो ता और फा खुद क्या हो साकिन, तो पहले साकिन के बाद क्या पढ़ोगे कसरा। जैसे तफ़ईल, फा से पहले क्या ता और खुद फा क्या साकिन, तो पहले साकिन के बाद कसरा। पहला साकिन कौन, पहला साकिन खुद फा है, पहला साकिन कौन फा, तो फा के बाद क्या आया आयन, उस आयन पर क्या पढ़ो कसरा तफ़ईल। ज़ाब्ता समझ में आया? तो क्या कहा, वह अगर फा साकिन बाबत और अगर फा क्या हो साकिन हो, ये यहां से ज़ाब्ता नहीं शुरू हो रहा, पिछली बात भी इसके साथ मिलाओ। हर मस्दरे मस्कूर के ता कबले फाए आ बाशद, हर वो मस्दरे मस्कूर के उसकी फा से पहले ता हो, पीछे पिछले पीछे जो जिक्र हो रहा था, हर मस्दरे मस्कूर के ता कबले फाए आ बाशद, इसको भी इसके साथ जोड़ो कि फा से पहले क्या हो ता हो, और ऊपर क्या था अगर फा पर जबर तो साकिन के बाद जम्मा। अब जिक्र कर रहे हैं अगर फा साकिन बाबत, अगर फा क्या हो साकिन यानी फा से पहले क्या, फा से पहले क्या ता और फा खुद क्या साकिन है, तो माबाद आ मकसूर बाशर, तो उसका माबाद क्या होगा यानी फा का माबाद मकसूर होगा। बात समझ में आ गई? क्यों तसरीफ उन, जैसे तसरीफ उन तफ़ील। वह हर मस्दर के हमजाए वसल दर इब्तिदा दाश्ता बाशद, और हर वो मस्दर के हमजाए वसल दर इब्तिदा दाश्ता बाशद के जो शुरू में हमजाए वसल रखता हो, कि हमजाए वसल दर इब्तिदा कि हमजाए वसल शुरू में दाश्ता बाशद रखता हो यानी उसके शुरू में क्या हो, हर वो मस्दर के जिसके शुरू में क्या हो हमजाए वसल, जैसे बाबे इस्तेफाल, इफाल की हमजा कतई है, बाबे इस्तेफाल, बाबे इफ्तेआल, बाबे इफ़इलाल, देखो सब के शुरू में क्या है हमजाए वसल। तो कहते हैं हर मस्दर के हमजाए वसल दर इब्तिदा दाश्ता बाशद, हर वो मस्दर के शुरू में हमजाए वसल रखता हो, मा बादे साकिने अव्वलश मकसूर बाशद, उसके मा बादे साकिने अव्वलश, तर्जमा आखिर से होगा, फिर सुनो, मा बादे साकिने अव्वलश, शीन का क्या तर्जमा, उसका पहला साकिन जो है उसका जो मा बाद है मकसूर बाशद, वो क्या होगा मकसूर। तर्जमा समझ में आया? मा बाद साकिन अव्वलश, तर्जमा आखिर से, उसके पहले साकिन का मा बाद जो है मकसूर बाशद, वो क्या होगा मकसूर होगा। चूं इजतिनाबुन इस्तेखराज, बाबे इस्तेफाल, इसके शुरू में क्या है हमजाए वसल, और जिस बाब के शुरू में भी हमजाए वसल आए उसके पहले साकिन के बाद हमेशा कसरा आएगा। इस्तेफाल, पहला साकिन कौन सीन, सीन के बाद ता के नीचे क्या है कसरा, इस्तेफाल। इफ्तेआल, बाब इफ्तेआल के शुरू में क्या है हमजाए वसल, तो पहला साकिन देखो कौन है फा, फा के बाद ता है उसके नीचे क्या पढ़ो कसरा। बाब इफ़इलाल, इसके शुरू में क्या है हमजाए वसल, तो पहला साकिन देखो कौन है फा, फा के बाद क्या है आयन, आयन मकसूर होगा। जाब्ता समझ में आया? तो कहते हैं वहर मस्दर के हमजाए वसल दर इब्तिदा दाश्ता बाशद, मा बादे साकिने अवलश मकसूर बाशद, उसके पहले साकिन का मा बाद मकसूर होगा। चूं इजतिनाबुन व इस्तिनसारुन व गैरे आ, और इसके अलावा जुज इफाउल व इफाउल, सिवाय इफाउल और इफाउल के हमने क्या जाब्ता जिक्र किया, जिस बाब के शुरू में भी क्या है हमजाए वसल, उसके पहले साकिन का माबाद क्या होगा मकसूर होगा, मकसूर होगा, सिवाय किसके इफाउल और इफाउल के, इनमें ऐसा नहीं होगा। भाई इनमें क्यों नहीं ऐसा होगा, तो आपको बताएंगे कि दरअसल यह हमजाए वसल है ही नहीं, ये तो दरअसल बाबे तफाउल और तफाउल हैं, और हमने वहां बतलाया था कि क्या कर सकते हैं ता को फा करके फा में इदगाम किया तो तफाउल से क्या बन गया, शुरू में हमजाए वसल وصل لے آئے کیونکہ فا ساکن ہو گئے افعول اور افعول بن گئے, تو دراصل تو یہ حمزہ وصل والے باب ہیں ہی نہیں, یہ تو کیا ہے باب تفاعل اور تفاعل. اگر اصل میں یہ حمزہ وصل والے ہوتے تو پھر آپ ہم پر اعتراض کر سکتے تھے, جب یہ اصل میں حمزہ وصل والے ہیں ہی نہیں تو ہم پر اعتراض بھی نہیں ہوتا. کہتے ہیں جز افاعل و افاعل, جز کا معنی علاوہ علاوہ سوائے, سوائے افاعل اور افاعل کے, کہ از فروع تفاعل و تفاعلان, کہ یہ تفاعل اور تفاعل کی فروع ہیں. فرع کہتے ہیں شاخ کو, شاخ کو, جیسے ایک تنا ہوتا ہے اس سے کئی شاخیں نکلتی ہیں, تو یہ افاعل اور افاعل کوئی علیحدہ باب نہیں ہے, یہ اسی تفاعل سے شاخ نکلی, اسی تفاعل سے کیا ہوئی شاخ نکلی اور کیا باب بن گیا, تفاعل سے شاخ نکلی کیا بنا افاعل, اور تفاعل سے شاخ نکلی کیا بن گیا افاعل, تو یہ اسی کی شاخ ہے, یہ کوئی علیحدہ باب نہیں. تو فرع کسے کہتے ہیں شاخ, تو یہی ذکر کر رہے ہیں فروع, کہ از فروع تفاعل اور تفاعلا, کہ یہ باب تفاعل اور تفاعل کی فروع ہیں, یہ ان کی فروع ہیں. اصلی از ابواب حمزہ وصل نیستند, یہ اصلی ابواب حمزہ وصل میں سے نہیں ہے, یہ اصلی ابواب حمزہ وصل میں سے نہیں ہے. ہر مصدر کے حمزہ قطعی اولش باشد, اسی طرح ہر وہ مصدر کے حمزہ قطعی اولش باشد اس کے شروع میں ہو, ہر وہ مصدر جس کے شروع میں کیا ہو حمزہ قطعی ہو, اور حمزہ قطعی تو ایک ہی باب میں آتا ہے, وہ کون سا ہے باب افعال. تو کہتے ہیں ہر مصدر کے حمزہ قطعی اولش باشد, کہ ہر وہ حمزہ کے حمزہ قطعی اس کا اول ہو, ما بعد ساکن اولش مفتوح بود, اس کے پہلے ساکن کا ما بعد مفتوح بود کیا ہوگا مفتوح ہوگا, چون افعال افعال اس کے شروع میں کیا ہے حمزہ قطعی, تو پہلے ساکن کا ما بعد مفتوح ہوگا, پہلا ساکن کون فا اور اس کا ما بعد کون عین, اس پر کیا ہے فتحہ ہے. اب آگے وجہ ذکر کر رہے ہیں, انہوں نے کیا کیا کئی ضابطے ذکر کر دیے, تو سوال پیدا ہوا کہ آپ پہلے ساکن کے ما بعد کی حرکت ہی کو خاص طور پر کیوں بیان کر رہے ہیں, تو وجہ میں نے پہلے بتا دی تھی کیا وجہ, کیونکہ عموماً لوگ اسی میں کیا کرتے ہیں غلطی, تو وہی اب وجہ بیان کرنے لگے ہیں. کہتے ہیں دری قاعدہ, اس ضابطے میں وجہ ضبط حرکت ما بعد ساکن اول بالخصوص این است, اس ضابطے میں وجہ ضبط حرکت ما بعد ساکن اول, ترجمہ آخر سے ہوگا, پہلے ساکن کے ما بعد کی حرکت کو ضبط کرنے کی وجہ این است یہ ہے, ترجمہ سمجھ میں آیا. پھر دیکھو دری قاعدہ, اس ضابطے میں وجہ ضبط حرکت ما بعد ساکن اول بالخصوص, خاص طور پر پہلے ساکن کے ما بعد کی حرکت کو ضبط کرنے کی وجہ این است یہ ہے کہ خطا در تلفظ بہمی حرف بیشتر از مردم واقع میں شود, کہ غلطی جو ہے در تلفظ تلفظ میں بہمی حرف اسی حرف میں بیشتر زیادہ تر از مردم واقع شود لوگوں سے ہوتی ہے, مردم لوگ, کیونکہ زیادہ تر یہ جو پہلے ساکن کے ما بعد والا حرف ہوتا ہے اسی کے اندر لوگوں سے زیادہ تر غلطی ہوتی ہے, اس لیے اس ضابطے میں بھی پہلے ساکن کے ما بعد کی حرکت کو بالخصوص ذکر کیا گیا. پھر دیکھیے کہ خطا در تلفظ بہمی حرف بیشتر از مردم واقع میں شود, کہ غلطی اسی حرف کے تلفظ میں زیادہ تر لوگوں سے واقع ہوتی ہے, اکثر مناسبت و دیگر مصادر مفاعلت را بکسر عین, اکثر جو ہیں مناسبت اور دیگر مصادر مفاعلت اور دوسرے مصادر ہیں جو باب مفاعلہ کے, ان کو را را ان کو بکسر عین, کس کے ساتھ عین, مفاعلہ میں تو عین پر فتحہ ہونا چاہیے لیکن وہ بہت سے لوگ ان کو کیا کرتے ہیں را بکسر عین, عین کے کسرہ کے ساتھ, و اجتناب را بفتح تا, اور اجتناب کو بفتح تا کس کے ساتھ تا کے فتحہ کے ساتھ, یعنی اجتناب اجتناب پڑھتے ہیں, بر زبان میں آرن زبان پر لاتے ہیں, اس میں غلطی ہوتی ہے, مناسبت کو کیا پڑھ دیتے ہیں مناسبت, और इज्तिन आपको क्या पढ़ देते हैं, इज्तन आप पढ़ देते हैं। तो कहते हैं अक्सर मुनासिबत व दीगर मसादिर मुफालत राबा कसरे आयन, अक्सर जो है मुनासिबत और मुफाला के दूसरे मसादिर को कोकाइन के कसरा के साथ, व इज्तनाब रा बफत है ताबर जुबान में आरन, और इज्तनाब को ता के फतहा के साथ जुबान पर लाते हैं। कायदा बराए जब्त हरकत आयन मुजार मालूम। अच्छा, ये तो था मस्दर से मुतालिक जाब्ता, अब मुजार के आयन पर क्या हरकत आएगी, मुजार के आयन पर क्या हरकत आएगी। अक्रमा अफअला युफ़इलु, देखो आयन पर क्या आ गई जेर। इस्तफअला यस्तफ़इलु, मुजारे में आयन पर क्या आ गई कसरा आ गया, जेर आ गई। और इसी तरह करमा करमा युकर्रिमु, फ़अला युफ़इलु, देखो आयन के नीचे क्या आ गई कसरा। और इसी तरह तफ़अला यतफ़अलु, अब मुजारे पर क्या है आयन पर जबर है, तो कभी मुजारे में आयन पर जबर कभी जेर, क्या जाप्ता क्या है हमें पता कैसे चलेगा, तो जाप्ता जिक्र करने लगे हैं। कायदा बराए जब्त हरकत आयन मुजारे मालूम, कायदा किसके लिए, बराए जब्त हरकत आयन मुजारे मालूम, मुजारे मालूम के आयन की हरकत को जब्त करने के लिए। दर अबवाब गैर सुलासी मुजरद, किस में, गैर सुलासी मुजरद के अबवाब में, अगर दर माजी ता कबले फा बाशद, अगर माजी में ता कबले फा बाशद, फा से पहले क्या हो ता हो, किस में, माजी में, फा से पहले क्या हो। और ये सिर्फ तीन बाब हैं, एक बाब तफाउल तफाअला, एक बाब तफाउल तफाअला, एक बाब तफाउल तदहरजा, तो ये सिर्फ तीन बाब हैं जिनमें फा से पहले ता है माजी के अंदर, माजी। तो कहते हैं अगर दर माजी ता कबले फा बाशद, अगर माजी में फा से पहले ता हो, आयन मुजारे मफतूह खाहत बूद, तो आयन मुजारे मफतूह होगा। अगर माजी में फा से पहले क्या ता, तो फिर मुजारे में आयन पर फतहा पढ़ना, तफ़अला यतफ़अलु, तफ़अला यतफ़अलु, तदहरजा यतदहरजु, सूरत समझ में आ गए, यतफ़अलु क्या हुआ। फिर देखें तफ़अला माजी में ता है, तो मुजारे निकालो, यतफ़अलु आयन पर क्या है जबर है, तफ़अला माजी में फा से पहले ता है, मुजारे बनाओ, यतफ़अलु आयन पर क्या है जबर, तदहरजा तफ़अलला तफ़अलला, फा से पहले माजी में ता, तो मुजारे निकालो, यतफ़अललु, यहां तो आयन साकिन है, आपने तो हमें क्या बताया कि माजी में फा से पहले ता हो, तो मुजारे में आयन पर क्या आएगा फतहा, और ये तफालुल बाब तफालुल में तो क्या है आयन साकिन है मुजारे के अंदर, तो वो भी आपको जवाब देंगे आगे। बात समझ में आ रही है। तो कहते हैं दोबारा देखो, कायदा बराए जब्त हरकत आयन मुजारे मालूम, मुजारे मालूम की आयन की हरकत को जब्त करने के लिए, दर अबवाब गैर सुलासी मुजरद, सुलासी मुजरद के अलावा दूसरे अबवाब में, अगर दर माजी ता कबले फा बाशद, अगर माजी में फा से पहले ता हो, आयन मुजारे मफतू खाहत बूत, तो मुजारे का आयन मफतू होगा, व इल्ला, और अगर ऐसा ना हो मकसूर, तो फिर वो यानी माजी में अगर फा से पहले ता नहीं है, तो फिर मुजारे में आयन के नीचे कसरा आएगा। अकरमा अफ़अला, फा से पहले ता है नहीं, तो युकरिमु युफ़इलु, व इल्ला मकसूर, और अगर ऐसा ना हो तो आयन क्या होगा मकसूर। अब इश्काल क्या हुआ था कि यतफ़अललु, यहां तो आयन क्या है साकिन है, माजी में फा से पहले ता है, और मुजारे में आपने क्या कहा आयन पर क्या होना चाहिए फतहा, लेकिन फतहा नहीं है वो तो आयन साकिन है, तो आपको जवाब देंगे कि रुबाई के अंदर, रुबाई के अंदर जो पहला लाम है, पहला लाम है वो वहां ऐन के हुक्म में है। किस में? रुबाई में। पहला लाम किसके हुक्म में? ऐन के हुक्म में। तो तफाला या तफालो, पहले लाम पर क्या है? या तफालो फतहा है। तो पहला लाम जो है वो ऐन के हुक्म में है, उस पर फतहा आएगा। हमने ज़ाब्ता क्या जिक्र किया? अगर माजी में फा से पहले सिर्फ क्या हो? ता, तो फिर मुजारे के अंदर ऐन पर फतहा आएगा, और अगर ऐसा ना हो तो फिर ऐन के नीचे कसरा। इस पर इश्काल हुआ, तदखरजा में ये बात सही नहीं, तफालला या तफालो, तो वहां तो ऐन साकिन। तो इन्होंने बतला दिया कि रुबाई के अंदर जो लाम अव्वल है वो किसके हुक्म में होगा? वो ऐन के हुक्म में होगा, और ऐन क्या बताया हमने? मफ्तू होगा। तो आप देख लें, पहला लाम मफ्तू है, तफालला या तफालो, पहले लाम पर क्या है? फतहा है। यही बयान कर रहे हैं, कहते हैं वदर रुबाई व मुलहकाते कुल्ले आ, रुबाई में और व मुलहकाते कुल्ले आ, और उसके सारे मुलहकात में लामे अव्वल, लामे अव्वल जो है वह हर हरफे के बजाय आ बाशद, और हर वो हर्फ जो उसकी जगह पर आए हुक्म ऐन दारद, वो ऐन का हुक्म रख, लामे अव्वल या जो भी हर्फ उसकी जगह आए वो ऐन का हुक्म रखता है, लिहाजा उस पर क्या पढ़ना? फतहा पढ़ना। यहां आगे क्या है? दर तफाउल जे, जी जी दर नहीं, यहां पस लफ्ज होना चाहिए, और नुस्खों में मौजूद है इल्म सीगा के और फारसी नुस्खे जो हैं उसमें पस का लफ्ज है, पस दर तफाउल, ये उसी पर तफरी कर रहे हैं। जाब्ता बता दिया ना, और बताया मैं, और मैंने क्या बताया, कितने बाब हैं जिनमें माजी में फा से पहले सिर्फ ता है? तीन है। वही बयान करने लगे हैं, पस दर तफाउल व तफाउल व तफाउल व दर मुलहकातश, पस बाबे तफाउल में, तफाउल में और तफाउल में, व दर मुलहकातश, और जो इनके मुलहकात हैं, मा कबल आखिर दर मुजारे मालूम मफतूह बाशद, मुजारे मालूम में आखिर से जो माकबल है, मा कबल आखिर दर मुजारे मालूम, मुजारे मालूम में आखिर से जो मा कबल है, एक है ना आखिरी हर तफाला या तफालू, आखिर में क्या है? लाम, लाम से मा कबल क्या है? ऐन, और उस पर जबर है। तफाला या तफालू, या तफालू आखिर में क्या है? लाम, लाम से मा कबल क्या? ऐन, ऐन पर क्या है? देखो फतहा। तफाला या तफालू, यह तफाललु आखिर में क्या? लाम, और लाम से माकबल क्या है? लाम है, उस पर क्या है? फतहा। गोया जाबता यूं है, मुसन्निफ यूं फरमाते तो बेहतर होता कि ऐन को जिक्र ना करते, ऐन को जिक्र किया तो बाबे तफालुल में इश्काल हुआ या नहीं, कि वहां तो ऐन साकिन है, तो फिर कहना पड़ा कि लाम ऐन की जगह पर है, ला लाम अव्वल ऐन के दर्जे में है, कहना पड़ा या नहीं। उसके बजाय अगर यूं कह देते तो बेहतर था कि जिस बाब की माजी में फा से पहले सिर्फ ता हो उसके मुजारे मालूम में क्या बतलाया था? ऐन पर क्या होगा? यूं ना को ऐन पर फतहा होगा। अगर यूं कह देते आखिर से माकबल पर फतहा होगा तो बात सब इसमें अंदर आ जाते, क्या कि ऐन का जिक्र ना करते बल्कि क्या कहते? आखिर से माकबल। जिस माजी के अंदर भी फा से पहले ता हो उस माजी की जब मुजारे बनाओगे तो आखिर से माकबल पर हमेशा क्या आएगा? फतह आएगा। अब इश्काल ही कोई नहीं। तफाला या तफालू, देखो आखिर में क्या? लाम, लाम से पहले क्या? ऐन, और उस पर जबर। तफाला या तफालू, ये तफालू के आखिर में क्या? लाम, लाम से पहले क्या? ऐन, और ऐन पर क्या है? जबर। तफालला या तफाललू, ये तफाललू में आखिर क्या? लाम, और लाम से पहले लामे अव्वल, उस पर क्या है? फतहा। देखो आपको इश्काल ही नहीं, तो ऐन के बजाय क्या कह देते? आखिर से माकबल कह देते। तो यही बयान कर रहे हैं, कहते हैं पस दर तफाउल व तफाउल व तफाउल, पस बाबे तफाउल में और तफाउल में और तफाउल में, व दर मुलहकातश, और जो इसके मुलहकात हैं यानी तफाउल के जो मुलहकात हैं, माकबले आखिर, आखिर से माकबल जो है, दर मुजारे मालूम किसके अंदर? مضارع معلوم میں آخر سے جو ماقبل ہے مفتوح باشد وہ کیا ہوگا مفتوح ہوگا. یہی بات اوپر کر دیتے تو اعتراض بھی نہ ہوتا. بارہ ودر جملہ ابواب دیگر مقصور, اور دوسرے تمام ابواب میں در جملہ ابواب دیگر اور دوسرے تمام بابوں میں مقصور. عین کیا ہوگا؟ یوں کہ آخر سے ماقبل کیا ہوگا؟ مقصور ہوگا. استخرجا یستخرجو, دیکھو آخر سے ماقبل مقصور. اور افتعلا یفتعلو, دیکھو آخر سے ماقبل مقصور. بھائی ضابطہ اچھی طرح سمجھ میں آ گیا؟ چلیے بس کریں بس بھائی. اب آئیے بھائی اردو کی کتاب میں بھی دیکھ لیں. دیکھیے بھائی اردو کی کتاب میں اور محققین صرف کا جو معروف قاعدہ ہے, عبارت مل گئی سب کو؟ اور محققین صرف کا جو معروف قاعدہ ہے کہ حرف زائد کرنے کے واسطے مزید فی کی مناسبت مادہ کے ساتھ اتنی کافی ہے کہ مادہ پر تین دلالتوں یعنی مطابقی تضمنی اور التزامی میں سے کوئی دلالت ہو سکے, یہ بھی تمسکنہ اور مسکین ان میں میم کے زائد ہونے کو مقتضی ہے. مقتضی ہے یعنی اس کا تقاضا کرتی ہے. لہذا مولانا عبدالعلی رحمت اللہ علیہ کا اس کو بإصالت میم باب تسربل سے شمار کرنا صحیح نہیں. بإصالت میم یعنی میم کو اصل رکھتے ہوئے باب تسربل سے شمار کرنا صحیح نہیں. فائدہ, صاحب شافیہ رحمہ اللہ نے تفاعل اور تفاعل کو ملحقات میں شمار کیا ہے. تمام محققین نے اس کو اس لیے غلط قرار دیا ہے کہ اگرچہ تفاعل اور تفاعل رباعی کے وزن پر ہو گئے ہیں مگر ان دونوں بابوں میں خاصیات اور معانی بنسبت ملحق بھی کے زائد ہیں, لہذا شرط الحاق نہ پائی گئی. الحاق کے لیے تو کیا ضروری تھا کہ ملحق بھی کے خاصوں کے علاوہ اور کوئی خاصہ نہ ہو, لیکن یہ باب تفاعل ملحق بھی کون ہے؟ تفاعل کس کے ساتھ جو ملحق کرتے ہیں, کس کے ساتھ ملحق کیا ان دونوں کو؟ تفاعل کے ساتھ. تفاعل کے وجہ بھی سمجھ میں آئی کہ نہیں؟ وزن دیکھ رہے ہو. تفاعل تدحرج, دیکھو ایک ہی وزن ہے. تفاعل تدحرج, دیکھو ہا ساکن ہے. تدح تفا الف ساکن ہے تو وزن ایک ہے. تو انہوں نے صاحب شافیہ نے کیا کیا باب تفاعل کو اور باب تفاعل کے ساتھ ملحق قرار دیا, لیکن انہوں نے بتایا یہ درست نہیں کیونکہ الحاق کا دار و مدار اس بات پر تھا کہ ملحق میں ملحق بھی کے خاصوں کے علاوہ کوئی اور نیا خاصہ نہیں ہونا چاہیے, حالانکہ باب تفاعل اور تفاعل کے تو بہت سے خاصے ہیں. یہ حاشیے میں لکھتے ہیں کہ باب تفاعل جو ملحق بھی ہے اس کے تین خاصے ہیں اور تفاعل کے 14 خاصے ہیں اور تفاعل کے 6 خاصے ہیں. تو دیکھو یہ تو ملحق بھی سے بھی زیادہ ہو گئے خاصے, لہذا معلوم ہوا یہ ملحق ہیں ہی نہیں, ان کے اپنے الگ خاصے ہیں. تو کہتے ہیں لہذا شرط الحاق نہ پائی گئی. فائدہ, حضرت استاذی مولوی سید محمد صاحب بریلوی غفر الہ نے مصادر غیر ثلاثی مجرد کی حرکات یاد کرنے کے واسطے ایک قاعدہ بیان فرمایا ہے. افادتن لکھا جاتا ہے. افادتن کیا معنی؟ افادتن فائدہ پہنچانے کے لیے, فائدہ دینے کے لیے. افادتن لکھا جاتا ہے, فائدہ دینے کے لیے لکھا جاتا ہے, یعنی آپ کو فائدہ دینے کے لیے. فائدہ, الف ہر وہ مصدر غیر ثلاثی مجرد کہ جس کی فا مفتوح ہو اور آخر میں تا ہو یعنی گول تا, اس کا ما بعد ساکن اول مفتوح ہوتا ہے, جیسے مفاعلتن اور فاعلتن اور اس کے ملحقات. با, اور ہر مصدر مذکور کہ جس کی فا سے پہلے تا ہو اور فا مفتوح ہو اس کا ما بعد ساکن اول مضموم ہوتا ہے, جیسے تقابلوں و تقبلوں و تسربلون اور اس کے ملحقات. تسربل یعنی تفاعل. جیم, اور اگر فا ساکن ہو تو اس کا ما بعد مکسور ہوتا ہے, جیسے تصریفن. जीम में क्या आया, अगर फा साकिन, मैंने
साकिन
क्या बताया कि इससे माकबल क्या हो, ताबी हो, ऊपर जिक्र कर दिया था ना, उसको दोबारा जिक्र नहीं किया, माकबल में ता हो और फिर फा साकिन हो तो उसका माबाद मकसूर होता है, जैसे तसरीफुन। आगे देखिए, दाल और हर वो मस्दर के जिसके शुरू में हमजा वसल हो उसका माबाद साकिन अव्वल मकसूर होता है, जैसे इजतिनाबुन व इस्तिनसारुन वगैरह, सवाए इफाउल और इफाउल के वो तफाउल और तफाउल की फरा हैं, असल के एतबार से अबवाब हमजा वसल में से नहीं है। हा, हर वो मस्तर के जिसकी इब्तिदा में हमज़ा कतई हो उसका माबाद साकिन अव्वल मफ्तूह होता है, जैसे इफ़ालुन। इस कायदा में, इसमें वजह जिक्र कर रहे हैं कि इस कायदा में माबाद साकिन अव्वल की हरकत को खास तौर पर क्यों जिक्र किया गया है, तो बयान कर रहे हैं, देखिए किताब पर। इस कायदा में माबाद साकिन अव्वल की हरकत खसूसियत से इसलिए बयान की गई है कि लोग आम तौर पर इसी के तलफ्फुज में गलती करते हैं, अक्सर मुनासबत और बाबे मुफाला के दूसरे मसादिर को बकसरे ऐन और इज्तिनाब को बफतहे ता पढ़ते हैं। अब वाबे गैर सुलासी मुजर्रद में ऐन मुजारे मालूम की हरकत याद करने का कायदा, अलिफ अगर माजी में ता फा से पहले हो तो ऐन मुजारे मफतूह होगी वरना मकसूर, और रुबाई और उसके तमाम मुलहकात में लाम अव्वल और हर वो हर्फ जो उसकी जगह हो ऐन का हुक्म रखता है। आगे क्या है, बा, हाँ ये गलत है भाई, अलिफ और बा नहीं भाई, अलिफ और बा से तो यूं लग रहा है कि ये दो अलग अलग बातें जिक्र हो रही हैं, तवज्जो है, ये अलग बातें नहीं है। ये जो ऊपर जाब्ता जिक्र किया ना कि क्या फा से पहले ता हो तो ऐन मुजारे क्या होगा, मफ्तू होगा, उसी पर आगे तफरी करके उसकी मिसालें जिक्र करें कि वो कौन से बाब हैं, वो कौन से हैं, तफाउल तफाउल और तफाउल, तो ये कोई अलग बात नहीं है, इसको अलिफ बा नंबर देना, अलिफ बा के साथ अलहदा करना सही नहीं है, बल्कि यूं होना चाहिए पस तफाउल तफाउल और तफाउल, इबारत पे नजर है पस, लिहाजा यहां पस लफ्ज होना चाहिए, पस तफाउल तफाउल और तफाउल और उसके मुलहकात में मुजारे मारूफ का माकबल आखिर मफ्तू होता है और दूसरे तमाम अबवाब में मकसूर। बात अच्छी तरह समझ में आ गई, अच्छा चलिए बस भाई, हादा हुआ अल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।